نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم علوم القرآن کا سلسلہ شروع کریں گے. ہم سب قرآن سے محبت کرتے ہیں اور الحمدللہ ہم نے قرآن کو تفصیل سے سیکھنے کا ارادہ کیا ہے. جب بھی قرآن پاک کا کوئی کورس شروع ہوتا ہے تو ہم لوگوں کو بتاتے ہیں کہ ہم قرآن سیکھنے لگے ہیں, تو کچھ لوگ ہم سے یہ سوال کرتے ہیں کہ آخر کیوں. تو اس میں دو چار باتوں کے بتانے کے بعد ہمارے پاس جواب کوئی نہیں ہوتا, اس لیے کہ ہمیں سمجھ آ جائے, اس لیے کہ ہم اس کا حق ادا کریں. بعض دفعہ تو ہمیں یہ بھی نہیں پتا ہوتا کہ ہم یہ کیوں کرنے لگے ہیں. تو ضرورت ہے اس بات کی کہ قرآن کے آغاز میں ہی اگر ہمارا قرآن کورس شروع ہو رہا ہے, اور جو ساتھی اس ٹاپک کو قرآن کورسز کے دوران سن رہے ہیں یا قرآن پاک کے کورس کے بعد سن رہے ہیں, سب کو یہ بات واضح ہو جائے کہ ہم علوم القرآن کیوں سیکھیں. تو اگر آپ دیکھیں تو لفظ علوم علم کی جمع ہے اور قرآن قرآن ہے. جس چیز کو پڑھنے لگے ہیں پہلے اس کا مزاج تو سمجھیں. یہ بالکل ایسے ہے کہ جہاں ہم نے کسی دوسرے شہر گھومنے پھرنے جانا ہوتا ہے تو پہلے سے وہاں کی کیٹلاگز کھول کھول کے دیکھتے ہیں, نیٹ سے وہ لنک ڈھونڈ ڈھونڈ کے چیک کرتے ہیں, اس شہر میں کیا ہے, وہاں کا ویدر کیسا ہوگا, ہم وہاں کیا کھائیں گے پئیں گے. اب تو بہت ہی سہولتیں ہو گئی نا کہ ہمیں پھر جا کر وہاں مشکل نہ ہو. تو اس وقت یہ جو ہمارے سیشنز چلیں گے ان کا مقصد کیا ہے؟ مقصد یہ ہے کہ ہم قرآن سے دوستی کر لیں, قرآن سے ہماری سلام دعا ہو. ابھی یہ سب باتیں سن تک میں یہ ایکسپیکٹ کروں گی کہ آپ نوٹس لیں گے. آپ کے 10 کتابیں بھی ہوں گی نا, لیکن جو آپ کے اپنے ہاتھ کے لکھے ہوئے نوٹس آپ کو فائدہ دیتے ہیں نا, وہ آپ کو تب پتہ چلتا ہے جب کل آپ پڑھانے کے درجے پہ آتے ہیں یا ٹیسٹ دیں گے. اپنے ہاتھ کا لکھا ہوا ایسے لگتا ہے کہ دماغ پہ لکھا ہوا ہے. تو یہ جو باتیں میں کر رہی نا, یہ چھوٹے چھوٹے جملوں کی صورت میں اس کو لکھیے. جب بک کھول کے پڑھنی ہوگی میں آپ کو خود بتاؤں گی کہ آئیے بکس کو کھولتے ہیں, لیکن ابھی ہم صرف اس موضوع کی اہمیت کو سمجھنے والے ہیں کہ آخر یہ ہم ٹاپک کیوں سن رہے ہیں. تو پہلی بات دیکھیے کہ لفظ علوم علم کی جمع ہے, تو علوم القرآن سے پتہ چلتا ہے کہ قرآن میں بہت سارے علوم ہیں. اور شاہ ولی اللہ رحمہ اللہ جنہوں نے بہت ہی اس موضوع پہ ڈیٹیل سے کام کیا اور ان کی اس پہ کتابیں بھی ہیں, آپ کو مشکل لفظوں میں نہیں ڈالنا چاہوں گی ابتدا میں ہی, لیکن وقت کے ساتھ ساتھ آپ خود بھی وہ چیزیں انشاءاللہ سمجھیں گے. انہوں نے قرآن کے علوم کو 5 مختلف علوم میں ڈھال دیا کہ قرآن پاک میں مختلف قسم کے علوم ہیں, مثلا اس میں پچھلی قوموں کے حالات ہیں, اس میں قصے ہیں, اس میں احکامات ہیں, اس میں منع کی ہوئی چیزیں ہیں, پھر اس میں وعیدیں بھی ہیں, خوشخبریاں بھی ہیں, اس میں ناسخ اور منسوخ کا علم بھی ہے. ایک طویل سمندر ہے جس کے اندر انشاءاللہ ہم ڈبکیاں لگائیں گے, لیکن ہم اس وقت یہ سیکھنے لگے ہیں کہ قرآن کے اندر کون کون سے علوم ہیں. تو انشاءاللہ تعالی ہم اس کو جس ترتیب کے ساتھ چلیں گے, اس کے لیے ایک بک آپ کے لیے چوز کی گئی ہے, اس کا نام ہے محاضرات قرآنی. محاضرات قرآنی کا آسان ترجمہ کیا ہوگا؟ قرآن کی محفلیں. جیسے دورہ قرآن تھا نا, قرآن کو شروع سے لیا, تو محاضرات کیا ہے؟ کچھ سیشنز, یعنی قرآن کے بارے میں کچھ سیشنز ہیں. ٹھیک ہے, بہت ساری اور بھی بکس ہیں اور یہ سیریز چلتے ہوئے ہم اس سے بھی فائدہ لیں گے, لیکن اس بک کو چوز کرنے کا مقصد کیا ہے کہ اس کتاب کا انداز سپیچ کا ہے. بیسیکلی یہ سپیچ ہی ہے, ڈاکٹر محمود احمد غازی نام ہے جن کی یہ پائل اپ چیزیں. بیسیکلی یہ ان کی سپیچز تھیں جو انہوں نے مختلف علمی محفلوں میں دیں, یا ایک ہی جگہ پہ جہاں آپ جیسی سسٹرز قرآن سیکھنے بیٹھیں تو وہاں انہوں نے یہ جب خطبات دیے, تو اس کی افادیت اور اس کے فائدے, اس کے بینیفٹ کی وجہ سے بعد میں پھر ان کی سپیچز کو لکھ کر ایک کتاب کی شکل میں رکھا گیا. اس کو رکھنے کا, چوز کرنے کا مقصد کیا تھا کہ جب بھی کوئی بات ہم سپیچ سٹائل میں سنتے ہیں نا تو اس کا فائدہ زیادہ ہوتا ہے. جیسے قرآن پاک کا ترجمہ ہمارے سامنے لکھا ہوتا ہے, لیکن دورہ قرآن میں جب وہ کسی استاد کی زبان سے سنتے ہیں تو بالکل فرق اثر آتا ہے. تو بالکل اسی طرح سے یہ ٹاپک دیکھنے میں ذرا گہرا ٹاپک لگتا ہے, یا بعض دفعہ کچھ لوگ کہتے ہیں کہ بورنگ لگتا ہے, تو بجائے اس کے کہ اس کو ہم ٹپیکل طریقے سے پڑھیں, ادھر ہم اس کو انشاءاللہ سپیچز ہی کی صورت میں بات کریں گے. ہماری بات کا انداز کوئی اس طرح کا نہیں ہوگا کہ جس کو بالکل آپ کہہ سکتے ہیں کہ پلس مائنس کا سٹائل, या जिसमें आप को टेक्निकल इशू होगा, इसमें जज्बात भी होंगे, और इसमें हम इस दौर में कुरान की खिदमत कैसे की जाए, इसकी इम्पोर्टेंस, इस पे भी बात करेंगे। और हम सब जानते हैं कि कुरान पाक की क्या हैसियत है। हम सब इसको बहुत अच्छी तरह जानते हैं कि कुरान अल्लाह का कलाम है, और कुरान का लफ्ज़ कुरान पाक में 55 दफ़ा आया है। कैन यू बिलीव, यानी 55 टाइम्स लफ्ज़ कुरान इस्तेमाल हुआ है। आइए ज़रा कुछ आयतों के नंबर नोट करते हैं। आप बस नंबर आयत का और सूरत का नाम, बाद में फिर आप खुद जाके कुरान पाक में से ढूंढकर वो आयत लिखना चाहें अपनी जगह पे, या उतना हिस्सा जिसमें वो लिखा गया है तो लिखेंगे। लेकिन मोहब्बत की वजह से चंद आयतें मैं ज़रूर पढ़ूंगी जिसमें ये लफ्ज़ कुरान आता है। सबसे पहली आयत सूरत बकरा 185, शहरु रमदान अल्लज़ी उन्ज़िला फ़ीहिल कुरान। रमज़ान का महीना वो है जिसमें कुरान नाजिल किया गया। आप देखिए कितने प्यार से अल्लाह ताला ने कुरान के नज़ूल की बात की। फिर दूसरा मुकाम सूरत निसा का आयत 82 है, और ये जो आयतें मैं बोल रही हूँ ये तरतीब के साथ भी हैं, कुरान पाक में ये लफ्ज़ कहाँ कहाँ हुआ। तो सूरत निसा आयत 82, अफला यतदब्बरून अल कुरान, क्या फिर ये कुरान पाक में गौर व फिक्र नहीं करते। पहली आयत में आपको कुरान के नज़ूल की बात पता चली, तो दूसरे में कुरान क्यों नाजिल किया गया ये पता चला। तदब्बर, और तदब्बर कहते हैं दुबर, पीछे लगना, यानी लफ्ज़ों के पीछे लग जाना, यानी सिर्फ कानों से नहीं टकराना बल्कि उसके अंदर गौर करो। और आपको फील होगा हर दिन कि आप किसी ऐसे समंदर में से गोते लगाकर निकले हैं कि जहां से बहुत सारे मोती आपके हाथ में आ गए। फिर इसी तरह सूरत मायदा की आयत 101 में ये लफ्ज़ इस्तेमाल हुआ। अल्लाह ताला कहते हैं, वइन तसलु अनहा हीन युनज्जलुल कुरआन तुबदलकुम अफअल्लाहु अनहा वल्लाहु गफूरुन हलीम, कि अगर तुम इस वक्त बहुत से सवाल करोगे जबकि कुरान नाजिल हो रहा है तो तुम पे बहुत सारी बातें जाहिर कर दी जाएंगी, लिहाजा पिछली बातों को अल्लाह ने माफ़ कर दिया क्योंकि वो बख्शने वाला और हिल्म वाला है। क्या पता चला कि कुरान पाक का जब नज़ूल हो रहा था तो सहाबा को केयरफुल कर दिया कि बहुत ना पूछो। और ये होता है, जूँ ही हमारी ज़िंदगी में कुरान की तालीम शुरू होती है, सवालात का एक ना ख़त्म होने वाला सिलसिला शुरू होता है। और आज तो हमारी उम्मत का एक मिजाज ही सवालों वाला है, इल्म ले ना ले सवाल बहुत पूछते हैं। तो याद रखिएगा, जहाँ कोई सवाल जहन में आए अपने ही नोटबुक के पीछे लिख ले। आप देखिएगा बग़ैर पूछे किसी के अगले ही एक आध दिन या अगले ही किसी सेशन में आपको उसका जवाब मिल जाएगा। तो अच्छा अदब क्या है कि इल्म हासिल करने पर तवज्जो दी जाए और सवालात के जवाबात के आने का इंतज़ार किया जाए। बहरहाल फिर सूरत अल अनाम आयत 19 में अल्लाह ताला फरमाते हैं, पीछे से हिलसा चल रहा है और अल्लाह के नबी की तरफ निस्बत करके कहा गया, वह ऊ ही या इलैया हाज़ल कुरआन, और वही किया गया मेरी तरफ ये कुरआन। क्यों? लियुनज़िरकुम बिही, ताकि मैं तुमको इसके ज़रिए से वॉन कर दूँ, आगाह कर दूँ। वमन बलग, और उसको भी जिसको ये पहुँचा। तो क्या पता चला कि अल्लाह के नबी पर यह कुरान क्यों नाजिल हुआ? ताकि आप दूसरों को वॉर्न करें। असल मकसद भी यही है। आप लफ्जी तर्जमा याद करें, आप तजवीद करें, आप ग्रामर सीखें, आप कुरान को समझने के लिए सीरत पढ़ें, या आप कुरान के उलूम को सुनने के लिए उलूमुल कुरान करें। याद रखिएगा, इन सारे सिलसिलों का आखिरी सिरा जुड़ता है इंतजार पे, कि ये कुरान हमारे दिल में अल्लाह का खौफ भर दे, हम डर जाएं। कोई आपसे पूछता है आप ये कोर्स क्यों करने आई हैं, तो आप कहें कि मैं अल्लाह से डरना चाहती हूँ, और अल्लाह की मर्जी जाने बगैर उससे डर नहीं आता। तो ये खौफ का सफ़र भी, और वो डर जिसमें मोहब्बत है उसको इंतज़ार कहते हैं। फिर इसी तरह से सूरत अल आराफ आयत 204 में एक बड़ा खूबसूरत अदब, जो मेरे और आपके लिए तो बहुत ही ज़रूरी है कुरान पाक की महफिल में आते हुए, व इज़ा क़ुरिया अल कुरआन फ़स्तमिऊ लहू वंसितू लअल्लकुम तुरहमून, और जब तुम पर कुरान पढ़ा जाए तो गौर से सुनो और खामोश रहो ताकि तुम पर रहम किया जाए। यहाँ अदब सिखा दिया, मैनर्स दे दिए, और मेरा ख्याल है आपके क्लासरूम में एक बड़ी नुमाया जगह पे ये आयत लिखी होनी चाहिए जहाँ सब स्टूडेंट्स की नज़र पड़े, क्योंकि हम भूल जाते हैं। और याद रखिए, पहला मरहला इस तमिया का, खूब गौर से सुनो। एक है समिया और एक है इस तमिया, बहुत बड़ा फ़र्क है, ये आपको तफसीर में पता चलेगा। लेकिन यहाँ नोट कर लें कि इस गौर से सुनने से हिदायत का आगाज़ होता है। फिर अन से तू, सुनने के बाद चुप भी रहो, इल्म की महफिल में बोलना इल्म की बेकदरी है। पहले तो लोग खुद बोलते थे, अब उनके सेलफोन्स बोलते हैं, गैजेट्स बोलते हैं, टिन टुन होती है और दिमागों में कुछ और चलता है। पहले लोग मुंह से बोलकर बोलते थे, यानी सुनना कुछ और था, बोलना कुछ और था। आज के दौर में चेंज हो गई तरजीहात। तो आपके और मेरे लिए यहाँ एक छोटा सा नुक्ता है गौर का, और वो क्या, जब अल्लाह की किताब सीखने के लिए घर से निकलूं तो समझ लूं इबादत के लिए जा रही हूं, और ये मेरी नमाज भी है और ये मेरा एतिकाफ भी है। ना हम नमाज में कुछ सुनना चाहते हैं बाहर से और ना बोलना चाहते हैं, बस इस डरते हुए दिल के साथ इस क्लासरूम में दाखिल हुआ करें। बाअदब बानसीब, और इसका ऑपोजिट भी आप जानते ही हैं, जो कुरान के सुनने के लिए घर से ही आते हुए ये सारे प्लान्स बनाकर आए, इस वक्त में फ़ोन कॉल्स नहीं, अल्लाह ना करे कोई इमरजेंसी हो, अल्लाह इस कुरान के पढ़ने पढ़ाने से आगे पीछे खैर ही रख दे हमारे घरों में, लेकिन मैंने अल्लाह का रहम लेना है, तो मुझे विदाउट एनी इंटरप्शन इस मैसेज को सुनना है। इससे इंशाल्लाह आप देखेंगे कि आपकी एब्जॉर्प्शन बढ़ेगी। फिर इसी तरह ज़ुबान से नहीं हम बातें करते, हम जहन से भी बातें करते हैं। बाज़ लोग बड़े एहतमाम से घर से निकलते हैं और उसके बाद यहाँ आके सोचों में गुम हो जाते हैं, उधर क्या हुआ, बाज़ वहमों में चले जाते हैं। लिख के मैसेज का जवाब देना भी असल में अनसितू के ख़िलाफ़ ही है, यानी कहीं ना कहीं अपने दिमाग को डाल लीजिए कि मैं इस वक्त में बग़ैर किसी मजबूरी के ना सेलफोन खोलूँगी और ना सुनूंगी ना जवाब दूंगी। जब हम जहाज़ में होते हैं 10-10 घंटे की फ़्लाइट, हमारा फ़ोन नहीं चलता, नॉट रिस्पॉन्डिंग का काम है, तो क्या हो जाता है, अल्लाह ना करे कोई इमरजेंसी हो, हम क्या कर सकते हैं। फिर दूसरी बात खुद से कहिए, अगर मुझे सब बातें पता भी चल जाएं तो क्या मैं कुछ कर सकती हूँ, यानी क्लास के दौरान पाकिस्तान में क्या हो गया, रिश्तेदारों में क्या इमरजेंसी हो गई, घर में क्या हो गया, बिलफर्ज कुछ हो भी गया तो क्या मैं कुछ उनकी मदद कर सकती हूँ, नहीं कर सकते। बल्कि यहाँ बैठकर वो खबर सुनकर यहाँ भी कुछ नहीं कर पाएंगे। इस रूल को अपने पल्लू से बांध लीजिए कि मैंने इस कुरान के सफर को day 1 से हनीफ़ लिल्लाह की सोच के साथ करना, ये हक है इस कुरान का, कोई ऑप्शनल बात नहीं है। ये किताब डिज़र्व करती है कि जब ये हमारे पास हो तो हमारे इर्द गिर्द के सब रास्ते कटे हों। जैसे हमारी कोई दोस्त हमारे पास हो तो हम क्या चाहते हैं, अकेले हों, कोई पास ना हो, कोई डिस्टर्ब ना करे, बीच में फ़ोन ना आए, क्यों कि यहाँ खालिक का मखलूक से रब्ता है। आप इस वक्त अपने रब का कलाम सीखने की नीयत से बैठे हुए हैं, छोटी बात नहीं है, आपको नहीं अभी पता चल रहा कि आपने कितने बड़े काम की नीयत की है, लेकिन आने वाला वक्त आपको खुद बताएगा कि आपने खुश रहने का फैसला कर लिया, आपने अपनी ज़िंदगी में सुकून ढूंढ लिया, आपने अपने आप को बहुत ज़्यादा अल्लाह के हाथों में दे दिया, तो लिहाजा इस असूल पे अमल करने की ज़रूरत है। बस दो आयात और देकर इस पे आगे चलते हैं, क्योंकि 55 आयतों की वजह अगर आप चाहें तो मैं तो चलती ही जाऊंगी, लेकिन आप ये देखिए कि ये कुरान कितनी बड़ी दौलत है कि कुरान में फिर लफ्ज़ कुरान 55 टाइम्स आ गया, और हर जगह बात करूंगी ना तो आपको लगेगा कि वाकई ये बात तो बहुत प्यारी है। तो जितना गौर व फिक्र करेंगे, जितनी इसकी कोशिश करेंगे सीखने की, जितना इसको वक्त देंगे, आप देखेंगे आपके ऊपर उलूम के ख़जाने उभरेंगे। अल्लाह ताला आपको कैसे इस चीज़ से फ़ायदा देगा ये आपको फिर बाद में पता चलेगा। तो अगली आयत जहाँ कुरान का लफ्ज़ है, ये सूरह तौबा आयत 111 111, इन्ना अल्लाह अश्तरा मिनल मुमिनीना अनफुसहुम व अमवालहुम बिअन्न लहुमुल जन्ना, बेशक अल्लाह ने खरीद ली हैं मोमिनों से उनकी जानें और उनके माल इस वजह से कि उनके लिए जन्नत है, और साथ ही क्या कहा कि वो अल्लाह के रास्ते में लड़ते हैं फिर मारते हैं और मारे जाते हैं, वादन अलैहि हक्का, ये सच्चा वादा है अल्लाह के जिम्मे, फित तौरात वल इंजील वल कुरआन, तौरात में भी है, इंजील में भी है और कुरआन में भी है, वमन औफा बिअहदिही मिन अल्लाही, तो कौन ज़्यादा वादे को वफा करने वाला है अल्लाह की निस्बत, तो फस्तबशिरू बिबैइकुमुल्लज़ी बायअतुम बिही वज़ालिका हुवल फौज़ुल अज़ीम। تو خوشیاں مناؤ اپنے اس سودے پہ جو تم نے اللہ کے ساتھ چکیا، اور یہ ہے بہت بڑی کامیابی۔ تو ادھر آپ دیکھیے، تورات اور انجیل کے بعد قرآن کا ذکر ہے۔ کیا پتہ چلا کہ قرآن کنٹینویشن ہے پچھلی کتابوں کی، لیکن قرآن کے بعد کچھ نہیں ہے۔ تو یہ فائنل ورژن آف ڈیوائن گائیڈنس تھا۔ اللہ نے اس کی پی ڈی ایف کاپی بنا دی کہ اب اس میں کوئی چینج نہیں ہوگی۔ آخری آیت جو آپ کے ساتھ شیئر کر کے آگے چلتی ہوں، سورۃ یونس آیت 37، وما کان ھذا القرآن ان یفترى من دون اللہ، یہ قرآن ایسا ہے ہی نہیں کہ اس کو اللہ کے سوا کوئی اور گھڑ لے۔ پھر کیا، ولکن تصدیق الذی بین یدیہ وتفصیل الکتاب لا ریب فیہ من رب العالمین، لیکن یہ تو تصدیق کرتا ہے اس چیز کی جو ان کے ہاتھوں میں ہے، اور ہر چیز کی تفصیل ہے کتاب میں، نہیں شک اس میں، اور رب العالمین کی طرف سے۔ آیتوں پہ آیتیں پڑھتے جائیں گے، اس کتاب کی حیثیت، اس کی خوبی آپ کے سامنے کھلتی جائے گی۔ تو لہٰذا قرآن لفظ بڑا اہم ہے۔ اب سوال پیدا ہوتا ہے کہ ہم مسلمان اس کتاب کو جب پڑھتے ہیں تو کیا ہم اس کو اس کا ڈیو حق دیتے ہیں؟ کیا آج کے دور میں لوگ قرآن سیکھتے ہیں؟ بہت سارے سیکھتے ہیں۔ کیا سکھاتے ہیں؟ بہت سارے سکھاتے ہیں۔ کیا قرآن کی کلاسز ہوتی ہیں؟ بہت ساری ہوتی ہیں الحمدللہ۔ غفلت سے غفلت کے دور میں بھی مسلمانوں کے اندر سے قرآن کے سیکھنے اور سکھانے کا رجحان اور شوق کم نہیں ہوا، یہ سچ ہے۔ لیکن ایک سوال جو اس وقت میں اپنے لیے اور آپ کے لیے اٹھاؤں گی، وہ کیا ہے کہ پھر وہ کتاب جو پڑھ کر ابو بکر کا دل بدلا، عمر کا بدلا، اور زندگیوں کے نقشے بدل گئے، آج اس کتاب کا وہ اثر کیوں نہیں دکھائی دیتا؟ آج وہ کتاب ہماری زندگی میں وہ ہلچل کیوں نہیں پیدا کر دیتی کہ جو بڑے بڑوں کی زندگی میں ہوئی اور ان کی ترجیحات بدل گئیں؟ تو اس کی شاید ایک وجہ یہ بھی ہے کہ ہم اس کتاب کا حق ادا نہیں کر پاتے۔ کھاتے پیتے، بولتے چلتے پھرتے، اپنی مرضی کے وقت، اپنی سہولت کے وقت جاتے ہیں اور ایک ہفتے کی کلاس سن کے آ جاتے ہیں، کبھی ونس اے منتھ سن کے آتے ہیں۔ کوئی پابندی نہیں، کوئی برداشت نہیں ہوتا رول۔ ہم کہتے ہیں قرآن کلاس اور رولز یہ تو دو مختلف چیزیں، گویا کہ اپنے عمل سے بتا رہے ہیں کہ قرآن اس قابل نہیں کہ اتنے بھی رولز بنائے اور بنوائے جائیں جتنے دنیا کے سکولوں کے لیے بنائے جاتے ہیں، اور جس کو ہمارے بچے اور ہم دن رات فوکس کرتے ہیں۔ تو اس کتاب کی اہمیت کو جاننے کے لیے ضروری ہے کہ ہم اس کتاب کی اہمیت کو سمجھیں۔ یہ تو آپ کی زندگی کا سب سے بہترین فیصلہ کروانے والی کتاب، کامیابیاں دلانے والی کتاب۔ تو اس کو پھر کتنی زیادہ آپ کی میری توجہ چاہیے، کتنا زیادہ اس کتاب کے ساتھ ہمارا گہرا تعلق ہونا چاہیے، یہ ہم سب دیکھیں گے۔ ضرورت اس بات کی کہ ہم اس کے لیے تیار ہوں۔ تو خود کو خوش نصیب سمجھیے، بالکل محسوس کیجئے کہ واقعی میں اس میں ڈوب کے سیکھوں گی اس کو۔ خود کو مبارکباد دیں، میں اللہ کی کتاب کے بارے میں جان رہی ہوں، یہ میری کتاب ہے، یا میری زندگی کی کتاب بنے گی، اور خود سے کمٹمنٹس کریں، اور اس کے بعد پھر چلتے ہیں آگے۔ اور ہم اللہ سے دعا کریں گے کہ اللہ تو ہمارے لیے اس کتاب کو سیکھنا آسان کر دے، آمین۔ اچھی سی دعا مانگے اپنے لیے۔ مجھے تو سب سے خوبصورت دعا یہی لگتی ہے کہ انتجل القرآن العظیم ربیع قلبی و نور صدری و جلا حزنی و ذہاب غمی و ہمی، کہ اللہ اس قرآن کو میرے دل کی بہار بنا دے۔ سوچیے ذرا، جب قرآن دل کی بہار بنتا ہے نا، تو اسپرنگ آف ہارٹ، دل کے اندر پھر ایک شادابی آتی ہے، ہر طرف پھول کھلے ہوتے ہیں نا۔ یہ قرآن آپ کو سچی خوشیاں دے گا، اور آپ ان خوشیوں کو محسوس کریں گے نا، تو سب آرٹیفیشل طریقے خوش رہنے کے بھولنے لگیں گے۔ جو انجوائمنٹ لوگوں کو فن کے نام پر کچھ کرنے کرانے سے ملتا ہے، الحمدللہ وہی آپ کو اس کتاب سے ملے گا، اور وہی اللہ کے نبی کی دعا کہ اللہ جب لوگ دنیا کی چیزوں سے اپنی آنکھوں کو ٹھنڈا کریں تو میری ٹھنڈک اپنی عبادت میں رکھ دیں، اور عبادت کی بہترین شکل قرآن پاک کی تعلیم ہے۔ تو پھر آپ محسوس کریں گے کہ آپ کی نمازیں بھی زندہ ہو رہی ہیں، اور آپ کا اللہ تعالیٰ کے ساتھ تعلق بھی مضبوط ہو رہا ہے۔ پھر اسی طرح سے آپ دیکھیے کہ اس موضوع میں جو چیزیں ہم پڑھیں گے، پہلا ٹاپک قرآن پاک کی تدریس کے بارے میں، عام طور پہ قرآن کی تعلیم اور خاص طور پہ اس میں عورتوں کا کیا حصہ. پھر اسی طرح سیکنڈ ٹاپک اس کا قرآن پاک کا ایک عمومی تعارف ہے, یعنی وہ ہے کیا. پھر اسی طرح تھرڈ ٹاپک ہمارا ہوگا تاریخ نزول قرآن, قرآن کیسے نازل ہوا, تجسس تو ہوتا ہی ہے نا, یہ چیز اس فارم میں کیسے آ گئی. پھر جمع و تدوین قرآن پڑھیں گے فورتھ ٹاپک, کہ قرآن جو مختلف اوقات میں آیتوں کی صورت میں نازل ہوا یا آج ہمارے پاس ایک کتاب کی صورت میں کیسے, اس میں کیسے چیزیں جمع ہوئیں. بہت خوبصورت, آپ کہہ لیں کہ ہم ہسٹری آف قرآن پڑھیں گے, جیسے آپ کسی گھر کی ہسٹری بناتے ہیں نا, یہ اس سال میں شروع ہوا, پھر ایسا ہوا, پھر رینوویٹ کیا, ہوتے تھے, اب یہ موجودہ شکل میں. تو قرآن کی ہسٹری پڑھیں گے. پھر اس کے بعد پانچواں ٹاپک اس کا ہوگا علم و تفسیر, تفسیر کیا ہوتی ہے. تفسیر سیکھنے سے پہلے یہ تو دیکھیے کہ علم و تفسیر ہے کیا اور اس کا کرائیٹیرین کیا ہے. اس کے بغیر قرآن کی تفسیر کوئی بھی کر کرا دے, آپ کو کیا پتہ لگا کہ اس نے اس میں کیا بات کہی اور کیا قابل قبول تھی کیا نہیں. پھر اسی طرح تاریخ اسلام کے چند عظیم مفسرین نے قرآن کے حالات ہم دیکھیں گے, تاکہ ہم ان کی محنتوں کو اور ان کی کوششوں کو دیکھ کر اپنی کوششوں کو دیکھ سکیں کہ آج ہم کیا کرتے ہیں. تھوڑا سا پڑھ کے ہم اپنے آپ کو عالم سمجھنے لگ جاتے ہیں, لیکن ان کی کوششیں دیکھیں گے تو ہمیں خود ہی اپنے حال پہ شرم آئے گی. پھر اسی طرح مفسرین قرآن کے تفسیری مناہج, یعنی کسی نے ایک اینگل کو بڑا کیا, کسی نے دوسرے کو کیا, کوئی لفظوں کی گہرائی میں چلا گیا تو کوئی فقہی باتوں میں چلا گیا تو کسی نے اس کا روحانی پہلو جا کر کیا, ایک ٹاپک اس میں یہ آئے گا. پھر اسی طرح اگلا ایک ٹاپک ہم پڑھیں گے اعجاز القرآن, قرآن کیسے ایک معجزہ ہے کہ 1400 سال ہو گئے اس کتاب کو نازل ہوئے, آج تک کوئی اس جیسی کتاب نہ بنا سکا, اس کو اعجاز القرآن کہتے ہیں. پھر اسی طرح علوم القرآن پہ ایک جائزہ ہوگا کہ علوم القرآن میں کیا کچھ آتا ہے. پھر اسی طرح نظم قرآن اور اسلوب قرآن, یعنی قرآن کا سٹائل کیا ہے. نظم تو آپ سمجھتے ہیں نا اردو میں بھی, نظم اور نثر, یعنی قرآن میں ایک صوتی حسن بھی ہے, خاص طور پہ آخری پاروں میں آپ دیکھتے ہیں چھوٹی چھوٹی صورتیں, چھوٹی چھوٹی آیتیں ہیں, کیسے ردھم سے چلتی ہیں. اور اسی طرح سے پھر اگلا ٹاپک ہوگا قرآن مجید کا موضوع اور اس کے اہم مضامین. کیا ٹاپک ہے اس کا؟ ظاہر ہے کہ جب کوئی بک پڑھتے ہیں تو پہلے چیک کرتے ہیں نا, یہ سائنس کی بک ہے, یہ فکشن ہے, یہ ناول ہے, یہ کوئی ایسے ہی فن کی بک ہے کیا. تو قرآن پاک کا ٹاپک کیا اور اس کے بیسک سبجیکٹس کیا ہیں. اور پھر آخر میں ایک جو ٹاپک ہم پڑھیں گے وہ کیا ہے کہ قرآن پاک کی درس و تدریس, یعنی ٹیچنگز آف قرآن کی آج کے دور میں کیا ضرورت اور اہمیت ہے. تو مجھے امید ہے کہ یہ سفر آپ کا بڑا خوبصورت بھی رہے گا اور آپ اس میں سے ان چیزوں کو لے کر اپنے لیے عمل کے نقطے لیں گے, اور یہ چیز آپ کے لیے بہت آسان ہو جائے گی جب آپ واقعی اس کو پورے فوکس ہو کر پڑھیں گے بھی اور سیکھیں گے بھی اور ان سے اپنے لیے رہنمائی بھی لیں گے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمارے لیے اس چیز کو آسان کر دے.